آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا 12 سال کا تھا تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
بہت ڈر لگتا ہے تو بچے لوگ کو مارتے ہیں, ابھی بجلی ہے پیسہ کرنٹ لگاتے,
فون سے رابطہ کرتے, 2 لاکھ روپے لاؤ اپنے بچیوں کو لے جاؤ.
میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
السلام علیکم سامعین, پروگرام ہے میری کہانی, میں ہوں آپ کی میزبان شہناز عزیز. پروڈیوسر ہمارے اسفر امام ہیں اور ہمارے انجینئر ہیں آڈریس ریگس. آج کی کہانیاں ذرا مختلف نوعیت کی ہیں. ہم نے کوشش کی ہے کہ کچھ تاریخین وطن کی بات کریں آج, وہ لوگ جو کہ اپنے ملک کو چھوڑ کر جاتے ہیں بہتر مواقع کے لیے. روز بروز ترک وطن میں دشواریاں ہو رہی ہیں, لیکن 50s اور اس سے پہلے کا زمانہ, بلکہ 80s تک یہ بہت آسان تھا امیگریشن جو تھا, اور خاص طور پر جو لوگ برطانیہ گئے انہوں نے بڑی ترقی کی. پاکستانیوں کی ایک بہت بڑی تعداد وہاں پر رہتی ہے. تو ہم نے کوشش کی کہ آج ایسی دو کہانیاں آپ کو سنائیں, لیکن اس سے پہلے کہ ہم کہانیاں شروع کریں ہم چاہتے ہیں کہ آپ پتے نوٹ کر لیں تاکہ آپ بھی اسی طرح کی کہانیاں ہمیں لکھ کر بھیج سکیں. تو تیار ہو جائیے پتے لکھنے کے لیے اور اس کے بعد شروع کریں گے کہانیاں.
آواز دوست انعامی مقابلہ میری کہانی.
جب میں 10 سال کا تھا 12 سال کا تھا تو میں نے گٹار سیکھنا شروع کر دیا تھا.
ہماری اور آپ کی زندگیوں میں جنم لینے والی ایسی کہانیاں جنہیں اکثر کوئی سننے والا نہیں ہوتا.
ہم ایک عرصے سے آپ کو یہ کہانیاں سنا رہے ہیں, لیکن ہم ہی کیوں, اب آپ کی باری ہے.
بہت ڈر لگتا ہے, بچے لوگ کو مارتے, ابھی بجلی ہے پیسہ کرنٹ لگاتے.
مائکرو فون کی دوسری جانب نہیں بلکہ اس کے سامنے ہمارے ساتھ ساتھ منتخب کہانیوں کو ہم آپ کی اپنی آواز میں اردو ریڈیو اور ویب پر سنوائیں گے.
پروگرام میں نشر ہونے والی ہر کہانی کسی نہ کسی انعام کی مستحق ہوگی.
فون سے رابطہ کرتے, 2 لاکھ روپے لاؤ اپنے بچیوں کو لے جاؤ.
آپ یہ کہانیاں ہمیں ای میل بھی کر سکتے ہیں urdu.feedback@voanews.com. کہانیاں بھیجنے کے لیے پاکستان میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 1353 یعنی 1353 اسلام آباد, پاکستان.
اور بھارت میں ہمارا پتہ ہے میری کہانی, وائس آف امریکہ اردو سروس, پی او باکس نمبر 5437 یا 5437 نئی دلی 110011 بھارت. اردو سروس کے یہ پروگرام میڈیم ویو 972 پر پاکستانی وقت کے مطابق روزانہ شام 7 بجے سے صبح 7 بجے تک نشر ہوتے ہیں.
تو انتظار رہے گا آپ کی کہانیوں کا.
مزید تفصیلات کے لیے urdu.voa.com. آواز دوست انعامی مقابلہ میری کہانی.
انسان کو ہوش نہیں رہتا ہے, دنیا نا الٹ جاتی ہے.
تو سامعین پتے آپ نے نوٹ کر لیے ہوں گے. آپ کو یہ بھی بتا دوں کہ پروگرام کے دوران آپ ہمارے ٹول فری نمبر پر مفت کال کر سکتے ہیں. نمبر ہے 0800-77789. اور ساتھ ہی یہ اطلاع بھی کہ یہ پروگرام اس وقت فیس بک پر لائیو جا رہا ہے. آپ جو بھی پروگرام ہمارے وائس آف امریکہ اردو سروس کے فیس بک پر جا کر کوئی کمنٹس کریں گے یا کوئی سوال پوچھیں گے تو میں پروگرام کے ساتھ ساتھ آپ کو جواب بھی دے سکوں گی. تو آپ اپنے تجاویز, تبصروں اور کہانیوں کے بارے میں سوالات کے ساتھ تیار رہیے. اور ہم چلتے ہیں آج کی پہلی کہانی کی طرف. بہت دلچسپ کہانی ہے بشیر آوان صاحب کی. بشیر آوان صاحب 50s میں گئے تھے چکوال کے گاؤں سے, لندن تو نہیں بلکہ وہ خود بتائیں گے تفصیل کہ وہ یو کے کس علاقے میں گئے, لیکن وہاں جا کے انہوں نے کیا کیا, ان 60 اشروں کے دوران, 6 اشروں کے دوران کتنی ترقی کی, کتنا نام کمایا, یہ ساری باتیں بھی سنتے ہیں. کہانی ہے بشیر آوان صاحب کی.
میرا نام محمد بشیر آوان ہے اور میں چکوال کا رہنے والا ہوں. جب چکوال سے چلا تھا پہلے تو ہم نے پاسپورٹ بڑی مشکل سے بنائے تھے, بن گیا. میں اور میرا برادر نا پہلے ہم 5 پاؤنڈ ہمیں ملے تھے وہ خرچے کے لیے. ہم یہاں سے سیدھے وہ جہاز میں بیٹھ کر اپنا لندن پہنچے. لندن سے آگے ہڈل میل ایک جگہ ہے, ادھر میرا رشتے دار رہتا تھا. میں سوچ جاتا یار میں کیسے جاؤں, اور اجنبی آدمی ہونے کی وجہ سے میں گھبرا گیا تھا. کوئی بات نہیں, میں پھر اکیلا تھا بالکل, میں گھبرا گیا تھا. پھر بھی میں نے ہمت کی ہے, میں ٹرین پر بیٹھا. ٹرین کوئی کم از کم 10 گھنٹے چلتی رہی, میں ہڈل فیلڈ پہنچ گیا. جب میں پہنچا ادھر اپنا اسٹیشن پر پہنچا, ایک پاکستانی آدمی وہ گارڈ کر رہا تھا یا کوئی ریلوے میں ملازم تھا, اس نے تھوڑا سا میرا دل توڑ دیا. وہ کہتا ہے کہ یار کتنے آدمی رہ گئے ہیں ادھر اور بھی کوئی تنزیہ سی بات کی ہے, مطلب میں انگلش پہلے جانتا تھا, آپ کی مہربانی کی وجہ سے میں نے اسے کہا کہ ایسی کوئی بات نہیں ہے, میں نے فلاں جگہ پر جانا ہے. اس نے بولا کہ یہاں سے جو بس ہے وہاں سے بس لے لو, 10 منٹ کے بعد میں ادھر پہنچ گیا. اس کے بعد میرا جو رشتے دار ہے وہ تھا نہیں, میں گھر کے سامنے بیٹھ گیا, کوئی گھنٹے کے بعد آیا جی ملا وغیرہ وغیرہ. پھر میں ادھر جاب ملنی بڑی مشکل تھی اس وقت, پھر میں نے ایک جوزف لام ایک جگہ ہے جدھر دھاگا بناتے ہیں سوٹوں کا, پھر میں نے ادھر کام کیا. ادھر لڑکی مہربانی ہے, میرے ساتھ کوئی 40-50 لڑکیاں تھیں, ان کو میں دھاگا سپلائی کرتا تھا, وہ نمبر اس کی نمبر 2 نمبر 3, تو وہ جب تیار ہو جاتا تھا میں ادھر برش بھی مارتا تھا, صفائی کرتا تھا. مجھے کوئی جھجک نہیں آئی میں صفائی کیوں کروں, کیونکہ جب ادھر سے آدمی جاتا ہے تو وہ کہتے ہیں کہ اپنا صفائی کرو برش مارو, یہ تو ہم لوگ تو نہیں کرتے, مگر میں نے کیا ہے, اللہ کی مہربانی ہے. وہ کرتا رہا 2-3 سال میں نے کام کیا. پھر میں ایک اور فرم میں ادھر گیا, میں پہلا بار شخص آدمی ہوں ادھر, میں فور بین بنا, میری اپنا رات کی شفٹ جو میرے کنٹرول میں تھی, میری بیوی میرے ساتھ کام کرتی تھی, ایوننگ شفٹ کی اور سے کام کرتی تھی. میری بیوی مجھ سے زیادہ اپنا لیتی تھی اپنا تنخواہ, کیونکہ پیس ورک تھا. انہوں نے اب کہتے ہیں یار یہ عورت کیسے کتنے پیسے بنا لیتی ہے, پریشان ہو گئے. پھر انہوں نے ٹائم موشن والے آدمی منگائے, وہ چیک کرتے رہے. 5-6-7 سال کے بعد ہم وہاں سے شفٹ کر کے گلاسکو آ گئے. گلاسکو میں میں نے شاپ لی ہے, سکھ تھا 1500 پاؤنڈ کی. ایک میرا پاکستانی اجنبی تھا, میں نے بولا رہنے کے لیے جگہ کوئی, اس نے مجھے مکان دے دیا کہ آپ ایسا کریں 400 پاؤنڈ کا آپ کو مکان میں دیتا ہوں, مگر جب ہو گئے واپس دے دینا. وہ اس مکان میں رہا ہم کرتے رہے کرتے رہے. پھر میرا برادر لابی آسٹریا سے ادھر پہنچ گیا, ہم دونوں کام کرتے رہے کرتے کرتے. پھر اللہ کی مہربانی ہے یہ شاپ لی, دوسری تیسری چوتھی پنچویں, بس ہم سیٹل ہو گئے. میرے بچے بھی ادھر ہی پیدا ہو گئے, بڑی بیٹی میری ادھر پیدا ہوئی تھی, اللہ کی رحمت ہے. پھر ہم کرتے 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 میں کنزرویٹو پارٹی کا ایکٹیو ممبر بھی ہوں, میں نے سیاست میں حصہ لیا, میں نے پوری کوشش کر کے تو اپنا یہ مقام حاصل کیا ہے. بس آپ کے سامنے پھر میں ادھر آ گیا, میں مجھے پینشن ملتی ہے, میں ابھی کبھی ادھر آتا ہوں کبھی ادھر جاتا ہوں. ابھی مجھے کوئی 2 مہینے 1.5 مہینہ ہوا ہے میں انگلینڈ سے واپس آیا ہوں. پھر اپنے میں نے مہینے میں میں پھر واپس جانا ہے. میرا ایک بیٹا ہے, 2 بیٹیاں ہیں, میرا جو نواسا ہے وہ ڈاکٹر ہے, میری نواسی ہے وہ بھی ہڈر فیلڈ میں نا بلاسکو میں ڈاکٹر ہے. وہ کیوں ڈاکٹر ہے لمبی ساری کہانی ہے. ڈاکٹر میرے اپنا پشاور کے ڈاکٹر ہے, وہ لوٹتے ہیں کہ ہم نے کدھر رہنا ہے. یہ میں نے ڈاکٹروں کی خدمت کی ہے, 100 سے اوپر ڈاکٹر میرے گھر مفت پڑھ کا ہے. میں نے پوری کوشش کی ہے کہ یار ان کو ادھر کئی لاکھوں کا مالوں کا ادھر جا کر رہ جاتا ہے کہ وہ افورڈ نہیں کر سکتا. میں نے ان کو پورا گھر دیا ہوا تھا, میری بیوی اسپیشل وہ ان کے لیے کھانا بناتی تھی, چائے بناتی تھی, ان کو کافی دیتی تھی. آپ پڑھے ایک پوری گھر میں پڑھتے تھے, ان کے پاس وہ ایک ڈیڈ باڈی تھی اس پر تجربے کرتے تھے, میرے بچے چھوٹے چھوٹے دیکھتے تھے کہ آپ کیا کرو گے بیٹا, وہ اب میں بھی ڈاکٹر بنوں گا. میرا نواسا ڈاکٹر بن گیا ہے, میری نواسی ڈاکٹر بن گئی ہے, میرے نواسے کا جو اپنا وائف ہے وہ بھی ڈاکٹر ہے, ادھر اس نے ڈاکٹر سے شادی کی ہے, وہ اس کی بیوی کا ہم انتظار کر رہے ہیں. بس اللہ کی مہربانی ہے باجی.
بہت پیاری کہانی ہے آپ کی بشیر صاحب, اتنی اچھی کہانی ہے. مجھے ایک بات سن کے ابھی بڑی خوشی ہوئی, آپ نے کہا کہ پشاور سے ڈاکٹر آتے تھے اور آپ نے ان کے لیے اتنا کیا, ان کو اپنا گھر کھول دیا. تو
میرا باجی میں میرے اس گھر میں انڈیا کا ڈاکٹر ہے اور رات میرے گھر میں رہتا تھا, ادھر ہی پڑھتا تھا. ایک دفعہ میں بات بتاؤں, میری جو بڑی بیٹی ہے وہ ڈاکٹر آ گئی, کم از کم 20-25 ڈاکٹر تھے. میں نے بیٹی کو بولا کہ آپ ایسا کریں بڑی وان لے جائیں اسٹیشن سے آپ لے آئے, وہ لے کر آئی तो वो कहते हैं कि यार हमें तो पता नहीं, हमें तो इंडिया पाकिस्तानी खाना चाहिए, हमने खाना उनको बनाया, घर लेकर आए। मैं आपको कुछ कह नहीं सकता, घर उनको खाना खिलाया तो वो इतनी खुश हो गई। फिर जब मैं पेशावर जाते हूँ ना, जो वजीर आजम है उसकी इतनी भी उतनी करते जेडी मेरी इज्जत करते हैं, क्योंकि मैंने उनके उनकी बहू भी उधर थी और उनकी बेटी भी उधर थे। नासद बाग उधर मैं एज ए चीफ गेस्ट रहा, वो सबसे बड़ा पेशावर में है।
अच्छा।
अल्लाह की बड़ी मेहरबानी, मेरी की बड़ी इज्जत है। वो बताऊंगा आप, मैंने अपनी जो नवासी है ना, वो पेशावर के डॉक्टर है, उनका नवासा है, मैंने उसको रिश्ते दिया। अभी मेरी वाइफ और मेरी जो है, मैं नहीं कहता कि जिसे पंजाबी में नूह कहते हैं, वो मेरी बेटी अभी गए हुई है कपड़ों को ऑर्डर देने के लिए, जून जून में उनकी मंगनी होनी है, वो कल परसों आए थे। अल्लाह की मेहरबानी, आप वेरी हैप्पी।
पाकिस्तान को ऐसी जरूरत है ऐसी मोहब्बत की, कि लोग रिश्ते आपस में करें। तो अवान साहब ये बताइए मुझे, थोड़ा पीछे चलते हैं कि जब आप निकले चकवाल से, चकवाल तो मशहूर है, फौजी निकलते हैं वहां से, तो चकवाल की उस वक्त की चकवाल की जिंदगी अपने घर की बताइए, कैसा घर था, कहाँ आपको ख्याल कैसे आए ये बताइए मुझे वहाँ रहते हुए।
मैं उधर मैं चकवाल में, मैं देहात में जो मेरी जगह है वहाँ का रहने वाला हूँ, 4 मील दूर है चकवाल से। फिर मैं चकवाल में शादी की है, उधर मकान बनाए हैं। फिर अपना कर्नल साहब एक मेरा अपना कजन है, उस वक्त मैं अफोर्ड नहीं कर सकता, 2500 रुपया 2500 रुपया सकोठी रखते थे, या अपना कोई फौजी जनरल कर्नल अगर जमानत दे तो फिर मुफ्त हो जाता था। मैंने उसके उसे कहा कि आप ऐसा करें कि मेरी जमानत दे दें, वो मुफ्त बन गया। तो फिर अल्लाह की मेहरबानी है, आपको मैंने सारी रिपीट कर दिया, वो चले गए। बिल्कुल मैं एक पेयर जाती आदमी हूँ, चकवाल का पेयर जाती आदमी हूँ, अल्लाह की रहमत है। अब मैं इतना चौबीस घंटे भी दुआ करता हूँ तो पेड़ खत्म नहीं होता। दूसरा नंबर दो, मेरी जो बीवी है उसने आस्ता आस्ता पैसे जोड़े हैं, इतनी बड़ी मस्जिद में जामिया मस्जिद बना रहा हूँ, अल्लाह की मेहरबानी, अभी छत तैयार हो गई है, अपना कल परसों शुरू हो जाएगा, प्लस्टर शुरू हो जाएगा। मीनारों को मैंने ऑर्डर दे दिया है, मीनार भी ऐसे है जैसे शाही मस्जिद है ना लाहौर अपना इस्लामाबाद की, वो मीनार के ऑर्डर दे दिया, वो भी हो जाएगा। बस अल्लाह, मैंने किससे कोई डोनेशन कोई किसी से नहीं मांगी। मेरा ब्रदर लाया, उसने बोला यार मैं भेज रहा हूँ 5 लाख, तो आप वो मस्जिद में शामिल कर दे। एक और मेरे चतवाल का रहना है, 45,000 उसने दिया, मैंने वो शामिल कर दिया। मैंने किसी की कोई नहीं कहा कि आप मुझे पैसे भेजें, मैं मस्जिद बना रहा हूँ।
अच्छा, तो अवान साहब जब आप पहुंचे लंदन, आप चकवाल की खुली फजा के रहने वाले, खेतों की हरियाली, तो वहाँ के घर वगैरह कैसे थे उस जमाने में जब आप पहुँचे तो इंग्लैंड?
उस वक्त जब मैंने देखा सारे काले घर थे, पहले स्याह घर थे बिल्कुल, तो मुझे ऐसा लगा कि ये कोई जो जो बिल्डिंग है बहुत पुरानी थी, तो उनके ऊपर मैल चढ़ी हुई थी, मुझे परेशानी होगी। यार था हमारे तरफ तो ऐसे नहीं थे, पुरानी बिल्डिंग थी, अंदर गया तो बड़ी इतनी सफाई, उनकी सीढ़ियों की सफाई, अंदर सफाई, फर्स्ट क्लास, इतना मुझे जो इंग्लैंड है ना इतना मुझे पसंद है, मैं कह नहीं सकता। पांच दरिया है हमारे पास, हर मदनियात है, सोना चांदी तेल कोला फ्रूट हमारे पास, दुनिया का बेहतरीन फ्रूट आम हमारे पास।
बहुत से लोग ऐसा समझते हैं अवान साहब कि जब जब हम दूसरे मुल्क चले जाते हैं तो बस वहाँ पैसा दरख्त पे लगा होता है, आराम से मिल जाता है। मैं चाहती हूँ थोड़ा सा
इतनी बाजी इतनी सख्त मेहनत की हमने कि अब मैं जब उधर फोन मैन था तब मुझे पता है, मेरी वाइफ नहीं थी इसके, वो एक होती है जब वो धागा बनाते हैं कारपेट यान बनता था, धागा लगा वो उसके साथ लेटर से कहती है, वो धागा लगा था वो जब टूट जाता था जोड़ती थी तो उसके हाथ में सारे उसके हाथ जो डैमेज हो गए थे, मगर हम मजबूर थे क्या करें। बच्चे जो हमारे छोटे बच्चे थे, एक जमीकन और थी हमारी अपना हमसाया, उसे हम देते थे रो रो कर बेचारे के, उनके जो है अवार्ड बैठ गए थे, वो यूट्यू हो गए। तो मेरी जो वाइफ है वो इवनिंग शिफ्ट में काम कर रहे थे, उसके हाथ सारे डैमेज हो गए थे, मगर हम करते रहे ऊपर, फिर प्लास्टिक के लाल चढ़ा के ये वो, तो हमने वो उधर पास टाइम किया, फिर हम ग्लास्को आ गए।
तो आपको तो खुदा ने बहुत बड़ा सिला दिया. अब आप अपनी जिंदगी थोड़ी सी बताइए कि अब कैसी जिंदगी है आपकी.
और फर्स्ट क्लास मैं इतना शुक्र गुजार हूँ अल्लाह का कि जब मैं आता हूँ ना अपना अपने घर में, मेरी बड़ी बेटी है जब इधर आई थी पहली दफा, जब हम घर में आए थे तो वो रो पड़ी. मैंने बोला क्यों रो रही हो, वो कहती है ये जो बड़े बड़े मकान है तो ये हमारे हैं. मैंने बेटा ये तुम्हारा है, साथ वाला तुम्हारी सिस्टर का है, सामने वाला आपके भाई का है. वो इतनी रो पड़ी कि मैं अपना बिलीव नहीं कर सकती कि ये हमारे घर है. अल्लाह की बड़ी रहमत है.
कोई पैगाम आप खास तौर पे कहना चाहें? आपने पाकिस्तान के लिए बड़ी सही बात की कि इस मुल्क में 5 मौसम है, 5 दरिया हैं, हर चीज मौजूद है. तो क्या पैगाम देंगे आप पाकिस्तानियों को?
अरे खेतबाजी इतनी मादनियात है मुझे, मैं कह नहीं सकता, इतना सोना है. और मैं ये रिक्वेस्ट करना चाहता हूँ पाकिस्तानियों से, आप मेहनत करें, उधर आप कोई ऐसी बात ना करें. आप हर आदमी सफीर होता है, हर आदमी पाकिस्तानी सफीर होता है. कोई ऐसी बात ना करें, लोकल जो आदमी उनसे प्यार से रहे. अगर कोई कह भी जाता है तो शट मोट करें, उसको जवाब ना दें. मुझे तो गोले कहते थे कि यू आर द ब्लैक मास्टर. मैंने कोई कही, फिर मैं उनको समझाता था कि आप जो ये जो जितनी किंगडम है ना, मेरे मुल्क से आई है, मेरे मुल्क से सब चीज आई है. आईसी कंपनी आपकी है, तेल की कंपनी आपकी है, फ्रूट वाली आपकी है, जो वो उधर से पैसा आता है तो आप इधर खाते हैं ना.
तो सामीन ये कहानी थी बशीर अवान साहब की. और मुझे यकीन है अगर आप फेसबुक पर देख रहे हैं तो भी बशीर अवान साहब की नौजवानी की तस्वीर मुझे नज़र आ रही है ब्लैक एंड वाइट में, जब वो गए होंगे इंग्लैंड. ये उस ज़माने की फ़ोटो है या उसके बाद की. और उनकी बेगम के साथ भी उनकी तस्वीर है अभी बिल्कुल अभी अभी ताज़ा तस्वीर, उनकी जो बहू हैं उनका. बल्कि मैं शुक्रिया अदा करूँगी, उन्होंने अभी खींच के भेजी. हम तो चाह रहे थे कि हम बहुत सी तस्वीरें दिखाते हैं आपको उस ज़माने में जब वो काम करते थे वहाँ पर, उनके घर की, उनके बच्चों की. लेकिन ये कि वो सारी तस्वीरें जो कि उनकी इंग्लैंड में ही है तो इसलिए वो नहीं भेज सके. लेकिन बहरहाल बशीर साहब को हम कभी ना कभी दोबारा मधु करेंगे अपने प्रोग्राम में. अच्छा, एक आगे से पहले कि मेहमानों से बात करें, दो हमारे साथ कॉलर्स हैं. बिहारी से अला देता साहब हैं और क्वेटा से मोहम्मद ख़ान और लाल सईद आफरीदी साहब भी हैं हमारे साथ. लेकिन ऐलान ये है कि साकिबुल इस्लाम जो हैं फेसबुक लाइव पर आएंगे हमारे इस प्रोग्राम के फ़ौरन बाद. और उनके मेहमान जो हैं मियां अदनान अहमद हैं जो फिल्म मेकर हैं. टाइम नोट कर लीजिए पाकिस्तान में रात के 11 बजे यानी मेरी कहानी के फ़ौरन बाद. और फेसबुक पर उनके साथ होंगी सादिया सर जो इस वक्त हमारे साथ भी हैं. तो सादिया, ये जो कुछ आप देखते हैं फेसबुक पर तस्वीरें और ये तमाम काम सादिया करती हैं, जैसे कि यहाँ स्टूडियो में हमारे साथ तस्वर हैं. तो सामीन मेहमान हमारे, माफ़ कीजिएगा, कॉलर हैं बिहारी से अल्लाह देता साहब. जी अल्लाह देता साहब,
अस्सलाम वालेकुम बाजी.
जी वालेकुम सलाम भैया.
जी मैं पिछली अड्डा जिला बिहारी से अल्लाह देता शागर संघर्ष कर रहा हूँ. तो अभी कहानी सुन रहे थे अवान साहब की, बड़ा अच्छा लगा. उन्होंने मेहनत की, असल में मेहनत का सिला ही मिलता है तो पहले मेहनत करना पड़ती है. तो इधर और भी दोस्त थे जो आपका प्रोग्राम सुन रहे हैं, सफीर मलक हैं, गुलजार नदीम हैं, उदास मान सर, वो कहते हैं हमारा सलाम जरूर बाजी को.
जी वालेकुम सलाम. और मुझे खुशी हुई कि आपको कहानी,
हमने आपका प्रोग्राम सुन सुन के जो है ना, हमने इधर एक मैंने स्कूल बनाया जो नजार बच्चे हैं गरीब जो दूर दराज का सफर नहीं कर सकते थे.
हाँ.
तो अहमदयार पब्लिक स्कूल के नाम से सिर्फ मैंने आपके प्रोग्राम से मेरे अंदर ये जज्बा पैदा हुआ कि कुछ ना कुछ करना चाहिए, यही असल में मकसद जो है ना, औरों के काम आना है.
बिल्कुल, कितनी अच्छी आपने खबर सुनाई, ये बताइए अल्लाह देता साहब, क्या नाम है आपके स्कूल का?
जी मेरे नाम स्कूल का नाम है अहमद यार पब्लिक स्कूल. मेरे वालिद साहब की डेथ हो गई थी तो वो एक सोशल वर्कर थे, तो मैंने उन्हीं के नाम पे एक स्कूल बनाया है जो मैट्रिक तक हम जो है ना बच्ची और बच्चों को तालीम देते हैं.
अच्छा.
और फ्री तालीम देते हैं.
तो कैसे खर्चा कैसे पूरा होता है स्कूल का फिर आपका, यानी कहाँ से खर्चा पूरा होता है फिर?
जी वो ऐसे ही है कि कुछ लोग हैं थोड़ा बहुत डोनेशन कर देते हैं, कुछ मैं अपनी तरफ से करता हूँ, तो ऐसे ही ये चला रहे हैं. ये चक नंबर है 220 ED नज पिपली अड्डा, जो शहर से काफी दूर पड़ता है, जो बच्चे डेली शहर में नहीं जा सकते थे, हमने उन बच्चियों और बच्चों के लिए ये बनाया हुआ है तकरीबन 3 साल से बनाया
तो
हुआ।
आप ऐसा क्यों नहीं करते कि अपने स्कूल की तस्वीरें वगैरह और अपने बारी कहानी लिखकर? और देखिए मैं एक बात कहूंगी, विहारी से जो मुझे स्कूल खोला अलादिता साहब ने, कहते हैं तालीम जो है सदका जारिया होती है, मतलब जब आपने अपने वालिद के नाम से ये स्कूल बनाया तो इसका सवाब हमेशा उनको पहुँचेगा और ये बहुत ही अच्छा कॉज होता है जब भी हम बच्चों की तालीम के लिए कोई काम करते हैं। बहुत शुक्रिया आपका इतनी अच्छी खबर के लिए। लाल सईद आफरीदी साहब हमारे साथ हैं, लेकिन
इंशाल्लाह मैं कहानी स्कूल के
जी बहुत शुक्रिया आपका। अच्छा मैं थोड़े से मैसेजेस पढ़ दूं, फिर लाल सैयद आफरीदी साहब को भी लेते हैं। मजीद दोन कहते हैं कश्मीर से कि ये कहानीकार ने नशेब व फराज बताकर दिल का बोझ हल्का कर दिया, उनकी मेहनत का सिला, बच्चों की खूबसूरत मुस्तकबिल की सूरत मिला, उनकी मेहनत को सलाम। बहुत शुक्रिया। मलिक तनवीर आवान साहब ने और रजब खान बलो साहब ने भी तारीफ़ की है। मुझे लगता है मलिक तनवीर आवान साहब ज़रूर जानते होंगे, क्योंकि जैसा कि मुझे बशीर आवान साहब बता रहे थे कि ये पूरा जो कबीला है एक दूसरे को ये लोग बहुत अच्छी तरह जानते हैं। तो चलिए आप भी अपनी कहानियाँ हमें लिख के भेजिए। इसी तरह और असगर बलोच, जानान वालासियार, रेहाना शफकत कमरी और सैयद फारूक हैदर शाह साहब, इन्होंने बहुत तारीफ़ की है, लिखा है कि नाइस प्रोग्राम। शहाबुन नास साहब ने चित्राल से और शकील मलिक ने किसी जगह से जिसका नाम नहीं है लिखी तारीफ़ की है। हाफिज़ अब्दुल ज़ाहिर साहब ने लिखा है कि आखिरत की फ़िक्र करें सब यहाँ रह जाएगा। तो मेरा ये ख्याल है कि आपने भी जो कहानी सुनी और अभी अल्लाह देता साहब ने जो बात की, तो आखिरत के लिए इससे अच्छा कोई काम नहीं हो सकता कि अपने ईमानदारी से पूरे दिल के साथ मेहनत की जाए, किसी को नुकसान नहीं पहुंचाया जाए, क्योंकि खुदा के हुकूक के साथ साथ इंसानों के जो हक़ हैं उनका भी ख्याल रखना चाहिए। तो मुझे यकीन है कि आपको भी कहानी हाफिज़ साहब बहुत अच्छी लगी होगी। अच्छा अब हम चलते हैं अपनी दूसरी कहानी की तरफ, लेकिन मैं ये चाहती हूँ कि आप अक्सर हमसे फरमाइश करते हैं कि आप गाने वगैरह कभी नहीं सुनवाती, तो ज़ाहिर है कि हमारे जो बशीर आवान साहब हैं, पता नहीं उनकी तो पसंद का ही गाना नहीं होगा, उनके बच्चों की पसंद का हो सकता है, लेकिन गाना लंदन से मुतालिक है और ये उन्हीं लोगों की अक्कासी करता है जो तारिकीन वतन वहाँ चले गए और उन्होंने शक्ल ही बदल दी। तो चलिए हम ये गाना सुनते हैं और उसके बाद जो है अगली कहानी की तरफ चलेंगे।
होगी वन टू टू ओ कुड़िए वन टू टू ओ हो गई मुंडे दी पतंगा वरगी तू एवे उड़ी दी ओ हो गई मुंडे दी हिला ते चल दी टुक टुक तू कर दी मेकअप तू कर दी अंग्रेजी पढ़ दी किट पिट तू कर दी जिम्मे कोई साडी विक्टोरिया तू कैंटी बिग बैन दी पूरा
सामिन थोड़ा सा हमारे मेरी कहानी के जो एक मिजाज होता है उससे थोड़ा सा मुख्तलिफ, लेकिन हमारे बहुत से सुनने वाले जो हैं मुझे यकीन है वो खुश हुए होंगे इस वक्त ये सुन के। हमारे साथ एक और कॉलर हैं, लाल सैयद आफरीदी साहब, माफ़ कीजिएगा आपका फ़ोन कट गया, शमीम मलिक हैं आवरान बलूचिस्तान से। जी शमीम मलिक साहब, शमीम साहब जी, वालेकुम सलाम शमीम साहब।
सुरों का दरिया तेरे नाम, हर सुर में है रंग दनक का तेरे नाम।
बहुत खूबसूरत, बहुत शुक्रिया। और काफ़ी दिन बाद आए वैसे शमीम साहब आप, मैं कुछ तो कही, मैं इंतज़ार कर रही थी कि शायद आप मेहमान से आके कुछ पूछेंगे, क्योंकि आपको काफ़ी अदब का ज़ौक है।
मैंने बहुत कोशिश की लेकिन नहीं हो सका
जी। अच्छा तो
बहुत ट्राई किया, फ़ोन नहीं लगा मैडम।
अच्छा अच्छा अच्छा, आप ऐसा हो तो हमें फ़ोन नंबर लिख दिया करें, हम मिला लेंगे आपको।
फ़ोन नंबर मेरा है उधर। मेरा सवाल है मैडम, आपके नोटिस में आपने इतना पढ़ा है बेटा, कोई ऐसा हो सकता है कि कोई बंदा म्यूजिक सीखे बकायदा बगैर म्यूजिक बजाए, फौरन साज हाथ में और बजाना शुरू कर दे?
मेरा मतलब मैं समझी नहीं, दोबारा से पूछिए अपनी बात। आप क्या कह रहे हैं कि म्यूजिक टीचर कोई आपको चाहिए?
बंदे ने जिंदगी में म्यूजिकल इंस्ट्रूमेंट देखा नहीं है, बजाया नहीं है, सीखा नहीं है, लेकिन जैसे म्यूजिकल इंस्ट्रूमेंट उसके हाथ में आएगा उसने बजाना शुरू कर दिया।
अच्छा, आप जानते हैं किसी को या मुझसे पूछ रहे
हैं?
तो फिर
मैं पूछ रहा था, मैं अपना तजुर्बा आपको बता रहा, मेरे नोटिस में एक स्टूडेंट है, इंटर का स्टूडेंट है, उसको मैंने ऐसा देखा, तो मैंने डिप्टी कमिश्नर अवारम के जरिए उसको फॉरन म्यूजिकल वो क्या कहते हैं एक आर्गन वो की म्यूजिकल कीबोर्ड मैंने उसको गिफ्ट करा है असिस्टेंट कमिश्नर अवारम के जरिए।
शमीम साहब मुझे पहले तो बड़ी खुशी हुई आपकी, बहुत ये एक अच्छी बात है कि आपने एक ऐसे बच्चे को जिसको आप नहीं जानते थे उसके फन की वजह से आपने उसको रिकमेंड किया, तो ये आप सब लोग जो है
जी मेरे लैंग्वेज सेंटर में तो रहा, मेरे लैंग्वेज सेंटर में तो उसने पढ़ा है, लेकिन म्यूजिक के हवाले से उसका तजुर्बा मुझे पहली दफा इसका हुआ।
तो क्यों ना उसको मेरी कहानी में लाया जाए बच्चे को, और उसकी पहले तो कहानी सुनाई जाए, आप बल्कि कहानी लिखिए, आप इतना अच्छा लिखते हैं
जी। दो चार दिन पहले मैं डिप्टी कमिश्नर ऑफिस गया, मैं म्यूजिकल इंस्ट्रूमेंट जो कीबोर्ड था मैं अपने मेरा अपना था मैं ले गया ना
जी,
डीसी साहब को मैंने बोला, उसके जरिए उसको गिफ्ट करा, उसकी तस्वीरें भी हैं मेरे पास, डीसी साहब के फोन पे भी है, मेरे फोन में भी है।
अच्छा,
वो तस्वीरें आपको इंशाल्लाह शेयर करूंगा।
ठीक है, तो आप जो है तस्वीरें शेयर कीजिए। आप उस बच्चे का नाम तो बताइए क्या?
उसका नाम है सलाम और उसका वालिद का नाम है महमजान, वो लेवी में मुलाजिम सिपाही।
अच्छा, तो सलाम जो है बच्चा, बहुत खुशी की बात है कि वो एक ऐसे हाथों में है अब जहाँ पढ़ने आते हैं वो, कि आप उसकी हौसला अफजाई करते हैं पढ़ाई में भी और फन में भी। तो ठीक है शमीम साहब, फिर हमें लिख दीजिए आप। ठीक है,
रिक्वेस्ट, मेरा फोन नंबर मौजूद है मैडम, मैं एक रेडियो खरीदना चाहता हूँ, अगर प्रोग्राम के बाद मुझे गाइड करें मेरे लिए आसानी से रेडियो खरीदे, वर्ल्ड रिसीवर रेडियो पे
रेडियो खरीदने की। हम लोग की तो अपनी टेक्निकल मालूमात बहुत अच्छी नहीं है सच्ची बात पूछे तो, क्योंकि यहाँ पे आमतौर से चलिए ठीक है। आप ऐसा कीजिए, अभी मैं फोन बंद, मैं आपसे बात खत्म कर रही हूँ, आप असफर साहब से बात कर लीजिए और असफर साहब को एक दफा फिर अपना नंबर भी लिखवा दीजिए। ठीक है, और हम ले रहे हैं अगले कॉलर को, मास्टर अब्दुल रजाक साहब को। मास्टर अब्दुल रजाक साहब
जी,
अस्सलाम वालेकुम रजाक साहब।
कलावली से बात कर रहा हूँ
जी। जी, कैसे हैं आप?
ठीक है सर, हमने कहानी एक सेंट की थी, आपने वो टेप भी फरमा ली थी, उसका क्या बना? 5-6 महीने से ज्यादा अर्सा गुजर गया है।
असल में रजाक साहब, थोड़ा सा कुछ कहानियों के साथ ऐसा होता है, जैसे अभी मैं मैसेज पढ़ रही हूँ, मुझे हमारे एक जरीफ बलोच हैं, उन्होंने भी कहानी आपसे भी पहले रिकॉर्ड कराई थी। जिन कहानियों में ये फरमाइश होती है ना कि कुछ काम जो करवाना होता है उसके लिए ज़रूरी होता है कि अगर हम उस कहानी के नशर होते वक्त हम किसी ऐसे मेहमान को ना ढूंढ पाएं जो कि आपका काम कर सकें, तो फिर उसके बाद उस काम को करवाना मुश्किल होता है। तो कुछ कहानियों में इसलिए देर लगती है कि जब हमें मेहमान ऐसा मिल जाता है।
सर, कोई काम कराने की या किसी किस्म की कोई ज़रूरत नहीं थी, ये तो सिर्फ आप बीती थी।
अच्छा, तो आपकी कहानी बशारत साहब ने भेजी थी, मास्टर बशारत ने?
नहीं सर, मास्टर अब्दुल रजाक।
हाँ नहीं, मैं समझ गई, लेकिन एक बशारत साहब ने भी एक कहानी, एक मास्टर साहब थे उनकी। ठीक है, तो मैं आपकी कहानी देखती हूँ।
उसमें एक सो मोटो वगैरह का जिक्र है, एक वकील साहब ने हमारे खिलाफ ऐसी कार्रवाई करवाई थी एक।
अच्छा ठीक है, चलिए चलिए सही है, मैं आपकी कहानी देखती हूँ। मैं ये नहीं चाहती कि वकील साहब का आप नाम लें, तो चलिए वो कहानी हम देखते हैं और अब हम अपनी अगली कहानी की तरफ चलते हैं। और ये कहानी बड़ी प्यारी सी एक बच्चे की कहानी, आप भी सुनिए रजाक साहब, आपको अच्छी लगेगी। इस बच्चे का नाम है वकास अहमद खान और वकास को हम फ़ोन पर भी लेंगे। वकास की मैंने तस्वीरें डाली थी और कुछ लोगों ने सवाल भी पूछे हैं, जैसे कि मैंने लिखा भी था एक सवाल कि यूसुफ साहब ने पूछा था कि कैसे, क्योंकि इस बच्चे का जिक्र था कि जलेबियां बड़ी अच्छी बनाता है, मगर साथ साथ एक आंसू बहाती फ़ोटो भी थी। तो चलिए कहानी आप सुनिए, आपको पता लगेगा कैसे, और फिर हम बात भी करेंगे।
मेरा नाम वकास है, मेरे मैं सदर पुस्तुखा संचारी से बात कर रहा हूँ। हम नारायण खान गाँव चले जाते हैं, वहाँ पे हमारा कारोबार है, एक होटल है और एक दुकान है। वैसे मैंने काम सीखे जी जिला मानसरा शिंगेरी में, मेरी अपनी दुकान है, मैं अपनी दुकान पे काम करता हूँ, दुकान पे स्वीट से काम करता हूँ, जलेबी हो, शक्कर पारे, नमक पारे, इस तरह के पकौड़े समोसे बनाता हूँ। मेरे वाले साहब भी यही काम करते हैं तो मुझे भी करना पड़ा था। मैं तकरीबन जब से स्कूल छोड़ा है तो बस उसी काम में लगा हूँ। इन दोनों में तो मैं अकेला ही होता हूँ, वैसे छुट्टी में छोटे भाई होते हैं मेरे साथ, मेरे सात भाई जो तीन से बड़े हैं और छोटे हैं। एक भाई मतलब उधर हमारे गर्मी में हम नारायण में हमारा एक होटल है, हमारी पूरी फैमिली उधर चली जाती है ना नारायण कवान, तो वहाँ पे काम करते हैं, घर के काम में मशहूर है तो मैं दुकान पर रहता हूँ जी। एक बड़ी में पड़े वो सेठना में उसका वो क्या था कि वो दुकान पे काम करने वाला कोई था ना, कोई नहीं था ना, तो इसलिए मुझे स्कूल छोड़ना पड़ा, मुझे बहुत बहुत बच्चा।
तो कितना पढ़ा आपने?
मैंने बस जमात तक पढ़े, मैं वैसे सेकंड थर्ड आता था जो प्राइमरी में पढ़ता था, सेकंड थर्ड आता था, समझाया तो था पर वो उनकी मजबूरी थी ना, दुकान पे काम करने वाला कोई नहीं था इसलिए मुझे छोड़ना पड़ा। तो उस वक्त तो मैंने इतना नहीं, तो जो भी जब तीन चार साल गुजर गए तो मेरे दोस्त और पढ़ते थे तो मुझे कुछ ख्याल आया कि मुझे पढ़ना चाहिए, तो दोबारा मैंने ट्राई की, एक स्कूल टीचर से मैंने बात की कि मुझे नाइन्थ का दाखिला देंगे तो कैसे देंगे, तो उसने कहा कि चले एट का एट मार्क्स टिकट लो तो फिर दाखिला दे लो, तो मेरे पास एट का दाखिला नहीं था, सर्टिफिकेट नहीं था, मैंने कहा कि आप मुझे बनाकर मैं दाखिला दे देता हूँ, उसमें दाखिले समय समय कर रही थी, तो इसलिए बस बहुत ज़्यादा शौक था दौर में। मानसेरा में मेरे सर पढ़ना चाहता था, इधर मानसेरा शंकेरी में स्कूल तो काफ़ी है, इधर प्राइवेट स्कूल है, हाई स्कूल है। मैं तो तकरीबन दो साल पहले मैं तैयारी कर रहा था ना नाइन्थ की, वो एट बात को वो मांग रहे थे, सर्टिफिकेट मांग रहे थे, तो मुझसे नहीं हुआ तो बस छोड़ दिया सर। मैंने उससे बात की तो उसने कहा नहीं हो सकता, तो फिर मैंने भी छोड़ दिया। रात को जब मैं दिन को दुकान पर बैठा था तो शाम को अगर अपनी उसकी तैयारी करता था कि मुझे अभी वो एग्जाम देने, तो जब वो पता चला कि उसके नहीं हो सकता तो फिर मैंने भी छोड़ दिया। तो फिर अपनी जो ख्वाहिशा की मतलब जैसे बाइक वगैरह दिखाई वो मैंने जाना शुरू कर ली, तो मेरे घर पढ़ाई वाली नहीं आ सकता तो छोड़ पाई, तो अपनी दूसरी ख्वाहिश तो पूरी करूँ। गिटार था वो मैंने तीन चार महीने के लिए ले लिए, तो उसके बाद कल प्रैक्टिस कर रहा हूँ।
अच्छा तो गिटार आप हमें भी सुनाइए थोड़ा सा।
वो क्या है कि वो लाइट है गिटार पे, मुझे वो लाइट पकड़ा नहीं सकता तो उसकी वो नजर नहीं आ रही उसके।
अच्छा ठीक है कोई बात नहीं, तो ऐसा करेंगे कल जब कहानी नशर होगी तब सुनेंगे। तो अच्छा अब मुझे बताइए कि आपने जब कहानी लिखी अपनी तो उसके साथ आपने तस्वीरें भी फेसबुक पे डाली, माशाल्लाह बहुत आप प्यारे से बच्चे हैं, तो उसमें एक तस्वीर में आपकी आंखों से आंसू बह रहे हैं, तो ये सेल्फी है या किसी और ने आपकी फ़ोटो खींची है?
नहीं मैंने खुद ली है वो।
आपने खुद ली है वो, तो आंखों से आंसू क्यों बह रहे हैं आपके?
बस वो दोस्त है उससे बात हो रही थी स्कूल पे, मतलब मैं बात कर रहा था फोन पे तो उस वक्त आंसू निकला था तो मैंने निकाल ली।
इतना अफसोस है आपको ना पढ़ने का कि आप रोते हैं बाकायदा?
हाँ बिल्कुल, मुझे बहुत ज़्यादा शौक था, मैंने तकरीबन तीन चार बार कोशिश की, तो मुझे जब वो दुकान पे घर वगैरह आ जाते हैं कि बेटा तुम पढ़ के लिए, तो मैंने मैं कहता था कि नहीं नहीं पढ़ता, कहते क्यों नहीं पढ़ते, तो मैं कहता कि बस नहीं पढ़ सकती है वो भी कहते हैं मैं कुछ करता हूँ ये करता हूँ सब कर चले जाते हैं। बस वैसे वो पैसे का वो कोई मसला नहीं है, हमारे पास काफ़ी अच्छे इनकम है, मकान वगैरह हैं, होटल हैं, पर नहीं हो सकता मुझसे, जब मैंने जिम्मेवारी ली है दुकान की ना तब से बस मेरे खाते में पड़ी है दुकान में, मतलब जब से मैं दुकान पर गया हूँ ना, मतलब मैंने काम सीख लिया तो तब से दुकान मेरे हिसाब में डाल दी है ना, तो तुम ही करो, तुम जानो, तुम्हारे काम जानो, बस बस नहीं सुबह से शाम। मतलब ये ना कि ये ऐसी दुकान है जिस पर हम वो नहीं रख सकते ना, कि खुद काम करना पड़ता है ना, इस वजह से तो खुद ही दुकान भी छोटी सी है।
तो जो आपने अपनी कहानी लिखी थी, तो खास तौर से आप क्या बताना चाहते थे?
बस यही अपने इसके बारे में, दलील के बारे में बताना चाहता था।
तो फर्ज करें कि अगर हम किसी को तैयार कर लें कि वो आपको प्राइवेट इम्तिहान देने दे, तो क्या आप फिर देंगे इम्तिहान नवी का?
नहीं, अभी अभी मुश्किल लग रहा है। पहले दो साल पहले मैं टीचर से इम्तिहान देने को तैयार था, और अब वो नहीं रहा ना।
विकास रोने से तो ज्यादा आसान है, जिस बात पे इतना रोना आता है।
वैसे मेरी राइटिंग इतनी अच्छी नहीं है, तकरीबन 2009 में वो फाइव का वो दिया था, सर्टिफिकेट लिया था प्राइमरी स्कूल से। तो अब इतने साल 9-8 साल गुजर गए हैं, तो मैं 90 कैसे दे सकता हूँ?
क्यों नहीं लिख सकते? अगर दुनिया में हर काम कर सकता है आदमी, अगर वो ठान ले ना। तुम तो मुझे लगते हो हिम्मत वाले बच्चे हो, तो तुम बस कहो कि मैं करूँगा और फिर कर दो, करके दिखा दो।
वो क्या कि एलजी दे दो ये ना, तो इसलिए।
अच्छा, और मुझे अपनी जिंदगी का कोई वाकया सुनाओ जिसकी तुम्हें बहुत खुशी हुई हो, जिंदगी में सबसे अच्छी बात तुम्हारी जो तुम्हें याद हो वो क्या है?
आज जो जो आपकी जब कॉल आई थी, तो मुझे बहुत खुशी हुई थी।
तो अगर तुम्हें मेरी कॉल से खुशी हुई ना, अब तुम मुझे खुश करो और नवी का इम्तिहान दो।
अच्छा,
पक्का वादा?
अब चलो मैं कुछ करता हूँ, इंशाल्लाह घर वालों से बात करता हूँ। तो मैंने जब आपकी कॉल आई थी, तो मैं दुकान पे था ना, जल्दी जल्दी काम खत्म किया। मेरे दोस्त मेरे साथ थे, मेरे साथ उन्होंने मदद की। मैं ठीक ना आया था, तो दुकान बंद थी, बारिश की थी, भाई को जल्दी जल्दी घर आया, तो खाना खाया, तो खाने में बैठ के वो कहने में गलतियाँ निकाल रहा था कि आपसे कॉल आई। घर में बताया कि मुझे कॉल आई, तो रेडियो तकरीबन में 4th क्लास में था। तो बहुत पुराना रिश्ता है मेरे रेडियो से, उधर नान बटकूंगी और कुछ सेल वगैरह नहीं है ना, मोबाइल फोन, रेडियो।
तो आपके अब्बा भी सुनते हैं रेडियो?
हाँ बिल्कुल सुनते हैं।
तो ये तो बहुत अच्छी बात है, फिर तो वो सुन लेंगे। मैं अब्बा से कहूँगी कि भाई इतना अच्छा आपका बेटा है, काम भी करता है, काम अच्छी बात है काम करता है, मगर साथ साथ पढ़े तो और भी अच्छी बात है। तो मगर अब मुझे तुम बताओ, तुमने तस्वीरें जो भेजी हैं बहुत प्यारी फोटोज हैं, सबसे अच्छी तस्वीर तो है जिसमें तुम जलेबियाँ बना रहे हो। कैसी जलेबी बनाते हो, लोग क्या कहते हैं, कैसी होती है मिठाई तुम्हारे हाथ?
जलेबी जैसे अच्छी होती है, जैसे मैं एक और चीज बना रहा हूँ, जैसे मेरे घर से मुगली कहते हैं और पंजाब में ऐसे बोलते हैं, या नुगली नुगली टांगरी, पंजाब में ऐसे टांगरी बोलते हैं।
अच्छा सामीन, इससे पहले कि हम अगली कहानी की तरफ चलें और अपने आप फेसबुक मैसेज सुनाए, जरा एक आईडी की तरफ जाते हैं।
ये वॉइस ऑफ अमेरिका है, आप हमारे प्रोग्राम फेसबुक पर भी बराहे रास्त देख सकते हैं, पता है facebook.com/voaurdu।
तो सामीन, पहले तो शुक्रिया उन सब लोगों का जो हजारों की तादाद में हमारे फेसबुक पर आते हैं, और जाहिर है कि रेडियो पर आप लाखों की तादाद में सुनते हैं वो तो कोई शुमार ही नहीं, लेकिन ये क्योंकि मुझे अपने सामने नज़र आता है और मैसेजेस भी सामने होते हैं, तो कुछ मैं पढ़ दूँ। फारूक भर साहब ने गोंडीपुरा जम्मू कश्मीर से कहानीकारों को सलाम लिखा है और पूछा है कि प्रोग्राम लाइव है या रिकॉर्डेड। भाई अब तो फारूक पता लग गया ना तुम्हें कि लाइव प्रोग्राम है, जभी तो मैं आपको जवाब दे रही हूँ। बारामूला से तौसीफ ने कहा है कि तौसीफ शौकी ने कहा है कि मुझे प्रोग्राम में कुछ कहने का बहुत शौक है, हम कोशिश करते हैं जब भी टेलीफोन होते हैं कि उनको ज़रूर लें, लेकिन आज ये थोड़ा सा हमारे पास वक्त कम है तो हम इसलिए कॉल नहीं कर रहे, अलबत्ता जो लोग कॉल कर रहे हैं उनको ले रहे हैं। तो आइंदा प्रोग्राम में ज़रूर आप मैसेज कीजिएगा, हम आपको लेंगे। इसी तरह शकील मलिक, इंजमामुल्ला मोहम्मद यूसुफ ने पिशावर से, हकीम इकबाल, रूहुल्ला खान, अमजद खान वसीम ने तारीफ़ किया प्रोग्राम की। वसीम अकमल ने पूछा है कि इम्तियाज़ अबड़ू साहब, जो कि दिल के अमराज के बारे में मुझे याद आ गया, आप इसके बारे में पूछ रहे हैं, एक NGO चलाते हैं, तो उनका कांटेक्ट क्या है? मैं आपको फेसबुक पर उनका कांटेक्ट भेज दूँगी वसीम अकमल, इत्मीनान रखिए। वैसे उनकी NGO का नाम मुझे इस वक्त याद नहीं आ रहा, वरना मैं आपको अभी बता देती। मैं आपको लिंक भी भेज दूँगी और फ़ोन नंबर भी दे दूँगी। आबी लखनवी साहब ने ایک دلچسپ چیز کی طرف توجہ دلائیے. غلطی سے ہم نے 60 سال کی جگہ 60 اشرے لکھ دیا تو انہوں نے بتایا یہ تو 600 سال ہو گئے. بالکل صحیح لکھا آپ نے, بشیر آوان صاحب کی عمر جو ہے اتنی ہرگز نہیں ہے 600 سال کی, تو یہ 60 سال پہلے گئے تھے انگلینڈ, یہ ہے. اور تو پوائنٹ آؤٹ کرنے کا شکریہ بہت. اسی طرح ہمارے اور بھی کالرز کے پیغامات ہیں جو ہم ابھی لیں گے. ہمارے ساتھ کوئی اس وقت موجود ہیں, ہمارے کہانی کار یعنی کہ وقاص صاحب. جی وقاص, کیا حال ہے آپ کے؟ وقاص, وقاص آواز آ رہی ہے میری آپ کو؟ میرا خیال ہے کہ جی آ رہی ہے آواز. جی وقاص, وقاص آواز آ رہی ہے آپ کی؟ آواز تو مجھے تھوڑی سی آئی تھی, بولیے کچھ. میرا خیال ہے وقاص ہمیں نہیں سن پا رہے, تو چلیے ہم ان کو لے لیتے ہیں دوبارہ فون کر کے. اور تو کوئی کالر ہمارے ساتھ اس وقت؟ ایک حافظ عبدالرزاق صاحب سے بات ہو گئی ہماری, اور ہمارے کوئی دوسرے کالر اگر ہیں اسفر صاحب. مرید خان صاحب جی.
السلام علیکم جناب.
جی وعلیکم السلام مرید خان صاحب.
اللہ تعالیٰ آپ کو سلامت رکھے, خوش رہو. میں بشیر صاحب کے بارے میں میں یہ کہوں گا کہ عالم لوہار کا ایک گانا ہے, وہ اس کو اگر لگا دیں نا کہ باپ بیٹے نو یو کے وچ مت دیندا, بیٹا کتھے دے تو ہے رہن والا, تینو بھول گئے سرسوں دے ساگ ساڈے منجیاں ون دیاں تے تو سہن والا, بیٹا کہن لگا باپ تو رائٹ ہو جا, تو کون ہے مینوں کہن والا, یور اون بزنس مائی اون بزنس, میں خاص یو کے دا رہن والا, میں ولایت کانو آ گیا.
تو آپ تو گاتے بھی ہیں, گا کے سنا دیجیے, آپ کو تو پسند ہے گانا بھی, سنائیے گا کے ذرا یہی ایک بند جو ہے.
باپ بیٹے نو یو کے وچ مت دیندا, بیٹا کتھے دا تو اے رہن والا, او تینو بھول گئے سریوں دے ساگ ساڈے منجیاں ون دیاں تے تو سہن والا, بیٹا کہنے لگا باپ تو رائٹ ہو جا, تو کون ہے مینو کہن والا, یور اون بزنس مائی اون بزنس, میں خاص یو کے درن والا.
چلیے بہت خوب, لیکن میں ایک بات کہنا چاہتی ہوں مرید خان صاحب کہ زیادہ تر جو لوگ باہر رہتے ہیں تو وہ اپنے اس کو بھی یاد رکھتے ہیں, اپنے کلچر کو بھی یاد رکھتے ہیں. میرا خیال ہے مرید خان صاحب بہت لمبا ہمیں سنانے والے ہیں, لیکن مرید خان صاحب بہت شکریہ, ہمیں ابھی باقی کالرز کو بھی لینا ہے اپنے. تو ہمارے ساتھ اس وقت بہت شکریہ ویسے اس کا. اور وقاص ہمارے ساتھ ہیں. جی وقاص, وقاص کیسی لگی کہانی اپنی؟ اور ابا کو سنائی کہانی؟
ہم سب
گھر والوں نے ساتھ مل کر سنی. تو کیا بولے ابا, اب آپ کو پڑھائیں گے ابا یا نہیں پڑھائیں گے؟
ہم بس ابھی کچھ نہیں بولے, بس خاموش ہو گئے ہوں.
نہیں خود خاموش نہیں ہوں, اب آپ کی کہانی نشر ہو گئی ہے, اب صرف میں نہیں پورا آپ کا علاقہ مانسہرا آپ سے پوچھے گا کہ وقاص پڑھنا شروع کیا یا نہیں شروع کیا. ٹھیک ہے, آپ پڑھنا شروع کیجئے, تیاری کیجئے, ہم کوشش کریں گے کہ آپ کی رجسٹریشن کروا دیں. ٹھیک ہے, یہ کام ہم کر دیں گے.
مجھے زیادہ تر گٹار کی شوق ہے نا, ہاں میں آج کل گٹار سیکھ رہا ہوں.
ہاں تو گٹار آپ سنانا چاہتے ہیں کیا؟ سنائیے تھوڑا سا. جی سنائیے. تو سامعین یہ وقاص ہیں جو اب گٹار اٹھانے والے ہیں, اور یہ جلیبیاں بھی بناتے ہیں, مٹھائیاں بھی, اور گٹار بھی بجاتے ہیں. جی سنائیے گٹار. جی ہاں سنائیے. اب شروع کر دیں.
Thank you.
بہت شکریہ وقاص آپ کا, اور ہمیں امید ہے کہ آپ اور بھی پریکٹس کریں گے اور ہمیں اور بھی کوئی اچھی سی زبردست قسم کی ٹیون سنوائیں گے. لیکن ہمیں سب سے زیادہ خوشی تب ہوگی. جی اب ہمیں ٹھیک, ضرور. اور اب آپ پڑھائی کی تیاری کیجیے اور ہمیں خوشی تب ہوگی جب آپ 9 کا ایگزام دیں گے. چلیے خدا حافظ. اور سامعین, اب ہمارے آخری ہماری کہانی جو ہے یہ ہمیں سلامت نے بھیجی ہے. سلامت حسین لندن میں رہتے ہیں اور کہانی انہوں نے بھیجی حاجی نظر حسین صاحب کی. تو کیونکہ ہم نے آج کہانی یہی کچھ ترک وطن سے, تو ایک چھوٹی سی کہانی ہے, یہ کہانی سنتے ہیں پھر سلامت سے بات کریں گے.
میرا نام نظر حسین ہے جی. میں سن 1963 پنجی دسمبر کراچی سے میں نے فلائی کیا ہے تہران, تہران سے پیرس, پیرس سے لندن. لندن جہاں پہنچا ہوں تو میرے وہاں پر ایک اپنے ماموں وہ ڈر بھی رہتے تھے, وہ مجھے لینے کے لیے گئے ہوئے تھے. پھر میں تو وہ دونوں ٹرین پر بیٹھے وہاں سے ڈر بھی آئے. ٹرین سے اتر کر پھر ہمارا تھوڑا ہی بس پکڑی ہے, بس سے ہم نے تھوڑا سفر کیا 5-10 منٹ کے, پھر ہم گھر چلے گئے. تو ڈر بھی میں رہا ہوں تقریباً 2 مہینے. اور وہاں پر جو ہے اس وقت کام نہیں کیا ڈر بھی, کہ کام جو تھا وہ بڑا اس وقت مل رہا تھا لیکن میرے لیے مشکل تھا. کام جو ہے مشکل میرے لیے مشکل تھا.
کس طرح کا کام تھی اس وقت؟
وہ وہاں پر کام جو ہے یہ بہت کام تھی لیکن وہاں عموماً زیادہ زیادہ فیکٹری فاؤنڈری تھی لوہے کی. بڑا اسٹرانگ آدمی جو ہے, جب میں ان کو دیکھتا تھا نا تو میں مجھے ڈر لگتا تھا کہ ان کی جو حالت جو ہے نا, جو ان کے صرف مجھے اونٹ نظر آتے تھے, باقی آنکھوں میں وہ جو ہاتھ جو ہے کالے کالے سیاہ ان کے ہوتے تھے. میرے ریاض وہاں پر جو ہے ٹھیک ہے, لوگ جو بڑی میرے رشتے دار تھے انہوں نے میری جو ہے دعوتیں وغیرہ کی گئیں. تو پھر اس کے بعد میرے جو بڑے انکل تھے وہ ڈربی تشریف لے آئے, تو انہوں نے مجھے یہاں سے 2-3 آدمی تھے ہمارے رشتے دار وہ اولڈ میں رہتے تھے, وہ مجھے ملنے کے لیے جب اولڈ ڈربی گئے تو انہوں نے ان کے ساتھ بات کی, یار یہ نظر سے رہا ہے کام تو مل جاتا ہے لیکن اس کے لیے جو کام جو ہے تھوڑا جب مشکل ہے ہارڈ ہے. تو انہوں نے کہا کہ ٹھیک ہے ہم اس کو نہ ساتھ لے جاتے ہیں اور وہاں پر کام تھوڑا ایزی ہے اولڈم میں, کیوں سب مل لیں تو کام مل جائے گا. جب دوسرے تیسرے دن جب ہم اولڈم پہنچے تو ایک ساتھی تھا ہمارا, بہت اچھے بزرگ تھے راجہ محمد شریف صاحب, انہوں نے مجھے کہا کہ اپنا پاسپورٹ کدھر ہے. میں نے کہا پاسپورٹ تو میرا ڈر بھی ہے, تو انہوں نے کہا کوئی بات نہیں ہے.
کتنی عمر تھی اس وقت؟
میری عمر جو 18 سال تھی.
تو کس طرح کا پہلا کام جو آپ نے کیا؟
کام جو ہے یہ میری جو ہے انہوں نے مجھے لرننگ, یہ کاٹن بیل تھی سپینک, تو پہلے انہوں نے مجھے لرننگ دیا 1 ہفتہ. تو اس وقت جو ہے میں تاغا جو ہے میں نے لگانا سیکھا, یہ کس طرح لگایا لایا جاتا ہے تاغا لگایا جاتا ہے. تو 1 ہفتے کے بعد مجھے جو بیجز ملی ہے, 1 ہفتہ وہ نیچے رکھتے تھے, دوسرے ہفتے انہوں نے مجھے دیا 6 پاؤنڈ.
1 ہفتے کی جو ہے
6 پاؤنڈ تنخواہ تھی. تو تقریباً مجھے 3-4 ہفتے جو ہے میں نے 6 پاؤنڈ لیے, اس کے بعد میری جو ہے تنخواہ ہوئی ہے جی 13 پاؤنڈ. تو 13 پاؤنڈ جو ہے کافی عرصہ مجھے 13 پاؤنڈ چل دی رہی ہے, لیکن الحمد للہ میں اس میں خوش تھا. وہاں پر ہم تقریباً جو ہے 15-20 آدمی ایک مکان میں رہتے تھے.
ایک مکان میں کتنے بیڈ روم کا وہ مکان تھا؟
جو بیڈ روم 5 بیڈ روم کا تھا, بڑا مکان تھا. وہاں پر جو ہے یہ بات بھی تھی, ٹوائلٹ بھی اندر بھی تھی باہر بھی تھی, لیکن دوسرے جو مکان تھے آگے پیچھے جو ہمارے اس وقت اولڈم آدمی جو بہت کم رہتے تھے, زیادہ بنگلہ دیشی تھے یا فیصل آباد کے آدمی تھے, ہمارے میرپور کے آدمی جو بہت کم رہتے تھے. تو پھر آستہ آستہ یہ ہمارے آدمی جو آئے یہاں پر جو 1972, کیونکہ جو باہر مڈ لینڈ جو ایریا تھا وہاں پر جو بچوں کو کام ملتا تھا وہ ہارڈ تھا, تو تنخواہ ان کی جو ہے 6-7 پاؤنڈ تھی. اور یہاں پر جو اولڈم میں تھے جو بچے جو کام ہمارے بڑے چھوٹوں کے برابر ایک جیسی تنخواہ تھی, اس لیے جتنے بھی ہمارے جو بچے ڈربی میرے خیال میں بریڈ فور میں یا والسل برمنگھم, تو سب انہوں نے شفٹ جو ہے یہ ادھر لنکا شہر میں آ گئے. کاٹن کی ملیں زیادہ تھی. دوسری تنخواہ جو بڑے اور چھوٹوں کے برابر تھی, جو مڈ لینڈ میں تھا نا اس میں کام میرے خیال میں بچیوں کو تنخواہ 6-7 پاؤنڈ ملتی تھی اور بڑوں کو 15 پاؤنڈ ملتی تھی
بڑے آدمی
ایک ہفتے کیا. اور یہاں پر جو ویجز ہوا یہ سیم ویجز تھی, بڑے اور چھوٹے کے برابر تھی, اس لیے لوگ زیادہ جو ہے اولڈم میں آ گئے. گرین فیلڈ جو ہے یہ زیادہ ملنے تھی وہ بھول کی تھے, لیکن اولڈم پہ جو ہے ملنے تھی 101 میل تھی کاٹن مل کی. اولڈم میں 101 میل اولڈ میں کاٹن ملز تھی, اور بہت ہی کام تھا, ہر آدمی کو کام مل جاتا تھا اس وقت. بلکہ بعض آدمی جو ہے یہ ایک فیکٹری سے کام چھوڑ کر دوسری پہ جا کر کرتے تھے, 2 شفٹ کام کر لیتے تھے.
تو کتنے کتنے گھنٹے آپ اس وقت کام کرتے؟
کام زیادہ 8 گھنٹے تھا، لیکن اگر کوئی زیادہ کرنا چاہے تو وہ 12 گھنٹے کا، 16 گھنٹے بھی لوگ کرتے تھے، ہم نے بھی 16 گھنٹے کام کیا ہے۔ اوور ٹائم لگا کر صبح 7 بجے اسٹارٹ ہوتے تھے، رات کو 10 بجے چھوڑتے تھے۔
تو سفر کی آپ،
سفر جو ہے بسوں پر تھا زیادہ، اس وقت گاڑی جو تھا بہت کم لوگوں کے پاس تھی، میرے خیال میں کسی کے پاس ہے ہی نہیں تھی گاڑی۔ ہاں بس پر 2-3 پینس لگتے تھے بس کا، جو بس فیئر تھا۔ ہاں تو ہم ہفتے میں لگتے تھے، لیکن میرے خیال میں ملنے میں ادھر 1 ماہ لگ جاتا تھا، 2 ہفتے سے زیادہ دیر لگ جاتی تھی ملنے میں۔ میرے والد صاحب جب پاکستان فوت ہوئے تو مجھے 4 ہفتے کے بعد یہاں خط ملا۔
اور ٹیلی گرام کی سہولت بھی تھی؟
ٹیلی گرام کی سہولت تھی، لیکن ٹیلی گرام بھی برابر ہی ہے۔ سن 63 میں آیا ہوں اور 78 میں فیملی منگائی ادھر۔ جو ہے یہ میرے دو یہاں پر، 3 بچے پاکستان میں تھے، بڑے 3 پاکستان میں، 2 ادھر ہوئے، رضوانہ اور اپنے حسن حسین۔
اب کے حالات جو برطانیہ کے ہیں اور اس وقت کے حالات کو آپ کس نظر سے دیکھتے ہیں؟
کام تو اس وقت جو ہے یہ بہت مل جاتا تھا، خرچہ جو ہے یہ بھی اتنا زیادہ نہیں تھا، چیزیں جو ہے سخت بھائی بہت تھی، ہر چیز جو ہے یہ میسر تو مل جاتی تھی، لیکن
تو سامنے یہ کہانی تھی، کہانی اور بھی ہے، لیکن خود جو کہانی سنانے میں مدد دینے والے ہیں سلامت ہمارے ساتھ ہیں اس وقت مانچیسٹر سے، تو میں چاہتی ہوں کہ ہم سلامت سے کچھ سوال پوچھیں۔ مجھے یہ کہانی سن کے کچھ سوال میرے ذہن میں۔ السلام علیکم سلامت۔
جی وعلیکم السلام۔
سلامت، آج تو آپ نے بالکل ایک جو ہوتی ہے نا، ایک تو ہوتی ہے شٹل ڈپلومیسی اور ایک شٹل صحافت ہوتی ہے کہ بس بات ہوئی اور آپ بھاگے بھاگے گئے اور آپ نے کہانی لے آئے کر کے میرے لیے، تو بہت اچھا لگا مجھے، یہ تعریف ہے آپ کی، مجھے بہت اچھی لگی یہ بات۔ میں سامعین کو بتا دوں کہ میں نے اصل میں سلامت، آپ کو پتا ہے کہ ہمارے اس پروگرام میں سب لوگ مدد کرتے ہیں، ہمارے کچھ یہ سلامت جیسے کئی ایسے پروگرام سے محبت کرنے والے لوگ ہیں کہ جو بھی ہو سکتا ہے کرتے ہیں۔ تو میں نے ان کو کہا تھا کہ 50s میں لندن کیسا تھا، کچھ مجھے فوٹو بھیجیں۔ انہوں نے کہا فوٹو کیا، میں آپ کو اس زمانے میں جو ایک صاحب آئے تھے ان کی کہانی بھیج دیتا ہوں اور اس میں ان کی تصویریں بھیجوں گا۔ تو جیسے کہ آپ دیکھ رہے ہیں حاجی نظر حسین صاحب کی تصویریں بھی اس میں ساتھ ساتھ آ رہی ہیں۔ بہت شکریہ سلامت۔ اب مجھے یہ بتائیے کہ انہوں نے بتایا کہ 6 پاؤنڈ انہیں ملا کرتے تھے ہفتے میں، اب عام طور ایک ایوریج کتنی ہے، کتنے پاؤنڈ ہے تنخواہ اس وقت لندن میں؟
یہاں پہ تو ابھی 8.20
منٹ۔ اچھا، تو آپ کو حیرت نہیں ہو رہی؟ اب آپ تو چھوٹے ہیں، آپ کو تو عجیب سا لگ رہا ہوگا سن کے کہ اس زمانے میں کوئی 6 پاؤنڈ ہفتے میں تنخواہ لیتا تھا۔
بالکل ایسے ہی ہے جی، لیکن وہ گزرے بتا رہے تھے کہ اس کو مہنگائی بہت کم تھی، اب مہنگائی ریسیشن کے بعد یہاں پہ بھی زیادہ ہو گئی ہے، تنخواہیں زیادہ ہیں اور مہنگائی بھی زیادہ ہے
جی،
تو اس حوالے سے تھوڑا بہت جو ہے وہ فرق تو پڑا ہے، لیکن اس جب لوگ اس وقت آئے تھے انہوں نے واقعی بہت جو ہے محنت کی، بہت سفر کیے۔
اچھا حاجی صاحب کی ایک تصویر ہے، ان کے ساتھ ایک بچی ہے بیٹھی ہوئی، تو یہ ان کی، یہ کون بچی ہے؟ وہ ڈگری کوئی لے رہی ہے کیونکہ اس نے گاؤن وغیرہ پہنا ہوا ہے، تو ایک فوٹو میں نے اس میں دیکھی تھی، تو ان کی پوتی یا نواسی ہوگی یہ بچی، ہے نا؟
جی ارشد جی، یہ پوتی ہے جی۔
اچھا بڑی خوشی کی بات ہے، مجھے سب سے اچھی بات یہ لگتی ہے کہ دیکھیے جیسے ابھی اس سے پہلے عوان صاحب نے بتایا کہ کتنے قابل ان کے بچے ہوئے، نہ صرف یہ کہ انہوں نے دل محنت کی، بچوں نے بھی ساتھ محنت کی، لیکن پھر بچے ڈاکٹر بنے، اچھے اچھے پروفیشنز میں گئے اور اب بزنس میں بھی کام کر رہے ہیں، تو بہت مجھے اچھی بات لگی۔ ایک اور میں بات پوچھنا چاہتی تھی کہ ہمیں دبئی وغیرہ میں تو پتہ ہے، یو اے ای میں، کہ بہت لوگ ایک چھوٹے سے کمروں میں مل کے رہتے ہیں، لیکن لندن میں کیا اس طرح کوئی کنٹرول ہے کہ لوگوں کے لیے بہتر حالات ہوں رہنے کے لیے؟
پہلے تو تھا ایسا، لیکن اب ایسا نہیں ہے، اب تو لوگ اچھے، ان کے لیونگ اسٹینڈرڈ کافی بہتر ہے
جی،
جتنی مزاج ہوتی ہے اس کے مطابق ہی لوگ گھروں میں رہتے ہیں۔
اچھا تو میں کتنے لوگ گھر میں رہتے ہیں؟
جتنی گنجائش ہے اس کے مطابق ہی رہتے ہیں، زیادہ نہیں رہتے، جیسے وہ پہلے بتا رہے تھے علی صاحب کے 15-15 20-20 بندے گھر میں رہ رہے ہیں، ایسا نہیں ہے اب۔
مگر یہ بھی تو سوچیے، میں تو یہ سوچ رہی تھی ان کی بات سن کے کہ یہاں تو 5 بیڈ رومز انہوں نے بتایا اس گھر میں تھے، لیکن میں نے سنا ہے کہ جو دبئی وغیرہ میں اور یہ جو یو اے ای کے جہاں جو لیبر ہے، جس میں زیادہ تر جنوب ایشیا کے لوگ ہیں، وہ ایک کمرے میں 15-15 لوگ رہتے ہیں، تو یہ تو
بالکل وہاں کی اچھی سی طرح
بالکل تو اچھی سی کہانی تھی۔ حاجی امتیاز صاحب اب کیا کرتے ہیں، اب ریٹائرڈ ہیں یا ابھی کام کرتے ہیں وہ؟
عادل صاحب ابھی ریٹائرڈ ہیں، عادل صاحب کی ایک بیٹی سالسٹر، اس نے لا کیا ہوا ہے، ایک بیٹے نے ڈگری لی ہوئی ہے، بھائی بیٹے ان کے بزنس کرتے ہیں، और अजय साहब की एक पोती जो है वो नेट में जॉब करती है, अच्छी खासी जॉब है उसकी, और छोटी जो है ऑप्टिशन है, अभी उसने डिग्री ली है। तो अजय साहब की मतलब काफी बड़ी लिखी फैमिली है और उन्होंने बच्चों की पढ़ाई पर खुशी तवज्जो दी है।
अच्छा, यही सबसे अच्छी बात है। अच्छा, आप साथ ही रहिए हमारे, मैं एक दो पैगाम पढ़ दूँ। एहसान मोहसिन साहब ने लिखा है कि मैं पहली दफ़ा मोहतरमा आपका प्रोग्राम सुन रहा हूँ और मुझे बहुत अच्छा लग रहा है। एहसान साहब, दरअसल ये प्रोग्राम आप ही लोगों का है और मैं तो बस यानी पेश करती हूँ इसको। हकीम अल्ताफ साहब ने लिखा है कि मैं दुबई से आपका प्रोग्राम सुन रहा हूँ। इसी तरह नबील भट्टी ने भी तारीफ़ की है और जवाद अली ने तारीफ़ की है। अब्दुल्ला मितवा साहब ने भारत के इलाके गुजरात में बोझ कच्छ से खत लिखा है, पैगाम भेजा है कि आपका प्रोग्राम सुन रहा हूँ और मुझे बहुत अच्छा लग रहा है। बहुत शुक्रिया अब्दुल्ला साहब, और आप बहुत बाकायदगी से फेसबुक पर भी अपने तबसरे लिखते हैं। मैं आप सबका शुक्रिया अदा करती हूँ जो फेसबुक पर तबसरे लिखते हैं। और मैं आपको याद दिला दूँ कि जैसे ही ये प्रोग्राम ख़त्म होगा तो फेसबुक लाइव जो है जारी रहेगा साकिबुल इस्लाम के साथ। उनके साथ जो मेहमान हैं वो एक फिल्म मेकर हैं, उनका नाम है मियाँ अदनान अहमद। तो पाकिस्तान में रात के 11 बजे मेरी कहानी के फौरन बाद आप ये साकिब के साथ भी फेसबुक लाइव सुनिएगा। और हमारे साथ जाहिद हुसैन है, काफ़ी देर से इंतजार कर रहे हैं। जाहिद साहब माफ़ कीजिएगा जी। अस्सलाम वालेकुम जाहिद हुसैन।
वालेकुम अस्सलाम
जी, कहाँ से फ़ोन कर रहे हैं
जी? मैं दादू से बात कर रहा हूँ।
अच्छा जी जी, तो कहानियाँ सुनिए आपने, कैसी लगी?
जी बिल्कुल बेहतरीन कहानियाँ थी। वो जो पहले वाली कहानी सुनी थी ना,
अच्छा,
तो वो कहानी भी बहुत अच्छी थी, लेकिन बीच में वो जो बलूचिस्तान का भाई आया था उसकी बात मुझे सुन के बहुत अच्छी लगी कि एक बच्चा है जिसको यानी कि कोई चीज वो सीखा हुआ भी नहीं है, जब उसको स्टेज पे लिया जा रहा है तो वो बजाने लगता है, तो ये बहुत अच्छी बात लगी मुझे।
और इसी तरह तो जाहिर साहब होता है कि अच्छी अच्छी कहानियां जो हमें मिल जाती हैं, जैसे कोई हमें बताता है, अगर आपको भी कोई ऐसी कहानी पता हो किसी बच्चे की या बड़े की जो आप शेयर करना चाहें तो जरूर शेयर कीजिए हमारे साथ, हमें बड़ी खुशी होगी। और आज आपने दो कहानियां सुनी, आपने अंदाजा किया होगा। मैं सलामत से बल्कि ये बात पूछूंगी, सलामत, मेरा ये कहानियां नशर करने का एक मकसद ये भी था कि पाकिस्तान में लोगों को ना बाहर की जिंदगी बहुत आसान लगती है। आप एक नौजवान हैं, मैं आपसे पूछूंगी कि आप बताइए कि जब लोग, खास तौर पे जब लोग इलीगल होकर आते हैं इन मुल्कों में, तो फिर उनके साथ क्या होता है?
देखिए, इलीगल बंदे की तो यहाँ पे कोई जिंदगी नहीं है, बहुत मुश्किलात का सामना करना पड़ता है उन्हें। और अभी जो लोग आ रहे हैं यूनान के रस्ते से, वो तो अपनी जिंदगी को खतरे में डाल के बेशुमार कहानियां, बेशुमार स्टोरियां के रस्ते में मारे जाते हैं। और जो यहाँ पे पहुंच भी आते हैं, जिन जो लोग समझते हैं कि शायद हम जाएंगे वहाँ पर तो जन्नत है, ऐसा कुछ भी नहीं है। और बहुत ज्यादा मुश्किलात को जो है वो सेटल होने के लिए उनको सामना करना पड़ा, हालात काफी बदल चुके हैं। तो कभी इन लोगों को, इन ममालों को जरूरत थी आबादी की होती, लेकिन अब यहाँ पे बेशुमार बेरोजगारी है।
बिल्कुल, और वैसे भी इलीगल आना ये जो है ना, कहते हैं ना, कोई फन नहीं है, ये इसलिए नहीं करना चाहिए और बिल्कुल ये कोशिश भी नहीं करनी चाहिए। वहाँ लोग इतने इतने पैसे देते हैं। मैं बहुत शुक्रिया अदा करती हूँ आपका, सलामत, और इंशाल्लाह आइंदा फिर किसी और कहानी के साथ आपसे मुलाकात होगी। हमारे साथ अब्बास साहब हैं केपीके से। जी अब्बास साहब, अस्सलाम वालेकुम।
जी अस्सलाम वालेकुम
जी, कैसे हैं आप?
खैरियत है जनाब। मैडम, मेरी एक रिक्वेस्ट है, अगर आप पास कर सकते हैं आपके किसी सीनियर को।
जी जी जरूर।
रिक्वेस्ट ये है कि ये जो जहाँ रंग है और राउंड टेबल है, इसमें ये जो है ना लड़की, क्या नाम
भाई, है मैं आपसे दरख्वास्त करूंगी वैसे कि
नफीसा हुड भाई,
सुनिए
नफीसा हुड भाई को ये दो प्रोग्राम में ना,
मैं आपसे एक दरख्वास्त, सुनिए जाहिद साहब, जाहिद बात सुनिए, मैं आपसे एक दरख्वास्त करूंगी, मैं इस प्रोग्राम में किसी और के कमेंट्स नहीं लेना चाहती। तो आप इस प्रोग्राम में अगर आपकी कोई तबसरा करना हो तो आप जरूर नफीसा हुद भाई के प्रोग्राम में कर सकते हैं, लेकिन बहरहाल ये मेरा ख्याल है कि ये मनाफी है अखलाक के, और कि हम ये कहें कि हम किस कोई, अगर एक मेज़बान हो सकता है आपको नापसंद हो, लेकिन आपको जो बात नापसंद है आप लिखिए और हम ज़रूर नफीसा तक पहुंचाएंगे ये बात कि आपको वो बात क्यों नहीं अच्छी लगती। और सबसे अच्छी बात तो ये है कि आप ख़ुद जो है नफीसा से कॉन्टेक्ट करें, उनके प्रोग्राम में फ़ोन करें और उनको अपनी शिकायत बताएं। मुझे उम्मीद है कि वो आपकी शिकायत ज़रूर दूर करने की कोशिश करेंगे। तो सामिन, ये थे आज के सारे कहानियाँ और हमारे कहानीकार। آپ سے درخواست ہے کسی طرح اچھی اچھی کہانیاں بھیجتے رہیے, اور یہ بھی کہ جب آپ اس پروگرام میں فون کریں تو صرف اس پروگرام کے بارے میں بات کریں. میری کوشش یہی ہوتی ہے کہ ہم صرف اپنے پروگرام پر بات کریں. تو اس پروگرام کے انجینئر اسفر امام تھے, اس وقت ہمارے انجینئر تھے ڈین کرافٹن. شہناز عزیز کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.